بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتا متروں، آج کے کارکرم کا شبھ آرمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 154 سے 157 آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری پرہیزگار۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون، ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون، أولئك عليهم صلوات من ربهم ورحمة وَأُولَئِكَ هُمُ الْمُهْتَدُونَ۔ صَدَقَ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور جو لوگ ایشور کے مارگ میں مارے جاتے ہیں انہیں مردہ نہ کہو، بلکہ وہ تو جیوت ہیں پرندو تم اسے سمجھ نہیں پاتے، اور نسندے ہم تھوڑے بھے، تھوڑی بھوک، کچھ جان مال اور اتپاد میں کمی سے تمہاری پریکشا لیں گے، اور ہے پیغمبر، آپ دھیروانوں کو شبھ سوچنا دے دیں جو مصیبت پڑنے پر کہتے ہیں کہ نسندے ہم ایشور ہی کے لیے ہیں اور اسی کی اور واپس جانے والے ہیں، یہی لوگ ہیں جن کے لیے ان کے پالنہار کی اور سے آشیرواد اور دیا ہے، اور یہی لوگ صحیح مارگ پر ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ہمارا یہ پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ آج بدھوار ہے، شہریوار کی 17، سفر کی پہلی اور ستمبر کی 8 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کاریکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد راجنیتک چرچا، اور اس کے بعد ہم آپ کو سنوائیں گے شورے گاتھا، اور انتیم کاریکرم ہوگا آج کل۔ شروتاؤ، تازہ اور وستت خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے۔ ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ اب آپ سید میسم اور مریم مہردادی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایرانی سینا پرمکھ کا کہنا ہے کہ اسرائیلی نیتا اور کمانڈر ایران کے خوف سے کہیں آتم ہتیا نہ کر لیں۔ پاکستان کی میزبانی میں ایران سمیت افغانستان کے 6 پڑوسی دیشوں کی بیٹھک آیوجت ہو رہی ہے۔ طالبان نے سرکار کا گٹھن کر کے امریکہ کے پرتی اپنی منشا ظاہر کر دی ہے۔ کابل میں طالبان سرکار کے گٹھن کے بعد نئی دلی میں راجنیتی گتیویدھیاں تیز ہو گئی ہیں۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایرانی سینا کے کمانڈر ان چیف کا کہنا ہے کہ زائونی نیتا اپنے جیون کی تیزی سے گراوٹ کو محسوس کر رہے ہیں، اور سمبھو ہے کہ وہ موت کے ڈر سے آتم ہتیا کر لیں۔ ایران کی نیوز ایجنسی اسنا کی رپورٹ کے مطابق ایرانی سینا کے کمانڈر ان چیف سید عبدالرحیم موسوی نے بدھوار کو دیش کے پشچمی علاقوں میں سینا کی تیاری کا جائزہ لینے کے دوران اسرائیلی سینا کمانڈروں اور نیتاؤں کی دھمکیوں کا جواب دیتے ہوئے کہا، زائونی بہت کمزور ہو چکے ہیں کیونکہ انہیں لگاتار اپمان جنک پراجے کا سامنا کرنا پڑ رہا ہے۔ غورطلب ہے کہ حال ہی میں اسرائیلی سینا کے چیف آف اسٹاف نے دعویٰ کیا تھا کہ ورتمان میں اسرائیلی سینا کا سب سے پہلا ادیشیہ سیریا سمیت مدھے پور میں ایران کی اپستھتی کو کم سے کم کرنا ہے۔ عراق، سیریا، یمن اور افغانستان میں امریکہ، اسرائیل اور ان کے سہیوگیوں کے سارے داؤں الٹے پڑ گئے ہیں، جس سے ایران اور پرتیرودی مورچے کو مضبوطی حاصل ہوئی ہے۔
ویانا میں ایران کے استھائی راجدوت نے انتراشٹریہ پرمانو ارجا ایجنسی IAEA کے ڈائریکٹر جنرل کی سیف گارڈ اور پرمانو سمجھوتے JCPOA کے بارے میں رپورٹ پر پرتکریا ویکت کرتے ہوئے کہا کہ یہ سنستھا اپنی پیشوانہ ذمہ داریوں کو انجام دے اور دوسروں کے دباؤ میں آ کر بات کو راجنیتک رنگ نہ دے۔ کاظم غریب آبادی نے منگلوار کو پترکاروں سے بات کرتے ہوئے کہا کہ سموردھت یورینیم میٹرل کی پیداوار اور وبھن استر پر یورینیم کے سموردھن سہت ایران کی ساری پرمانو گتیویدھیاں این پی ٹی کے انترگت ایران کے پرمانو ادھیکاروں کے دائرے میں پوری طرح سیف گارڈ کے انوسار انجام پا رہی ہیں۔ انہوں نے کہا کہ جب پرمانو سمجھوتے کے انیہ پکشوں نے ایران کے ورودھ پرتیبندھ ہٹانے کے اپنے وعدے پر عمل نہیں کیا اور امریکہ کے ایک پکشی روپ سے غیر قانونی پرتیبندھ جاری ہیں تو کسی کو یہ حق حاصل نہیں ہے کہ وہ ایران سے اس سمجھوتے کے انترگت اس گتیویدھیوں کو روکنے کی مانگ کرے۔ سنیکت راشٹر سنگھ میں ایران کے استھائی راجدوت نے آئی اے ای کے ڈائریکٹر جنرل کی اور سے رپورٹ میں سیف گارڈ کی پریدھی سے باہر کے ڈیٹا کے انکت ہونے کے وشے پر چرچا کرنے کی آلوچنا کرتے ہوئے کہا کہ اس کام کے لیے کیول 3 مہینے کا سمجھوتا ہوا تھا جس کا آدھار پوری طرح راجنیتک تھا۔ یہ ایسا وشے ہے جسے آئی اے ای کو نہ تو کوئی ادھیکار حاصل ہوتا ہے اور نہ ہی ایران پر کوئی ذمہ داری لاگو ہوتی ہے۔ کاظم غریب آبادی نے کہا کہ ایران اور آئی اے ایس کے بیچ کیول 4 وشے ہیں جن کا سمبندھ 10 دشک پہلے سے ہے اور اس سمبندھ میں ایران نے آئی اے ای کے ساتھ سکاراتمک اور اچت رویہ اپنایا ہے جس کے پیچھے سنستھا کے کچھ سدسیوں کی اور سے اس پر پڑنے والا دباؤ ہے۔
ایران سہیت افغانستان کے 6 پڑوسی دیشوں کے ودیش منتریوں کی آج بیٹھک ہو رہی ہے جس کی میزبانی پاکستان کر رہا ہے۔ یہ بیٹھک ایسی استھتی میں ہو رہی ہے کہ اس سمے افغانستان میں طالبان نے انتریم سرکار کا گٹھن کر دیا ہے۔ ایرنا کی رپورٹ کے انوسار پاکستان کے ودیش منترالے نے ایک بیان جاری کر کے بتایا تھا کہ آج اس کی میزبانی میں یہ بیٹھک ہوگی۔ اس آن لائن بیٹھک کی ادھیکشتا پاکستان کے ودیش منتری شاہ محمود قریشی کر رہے ہیں۔ پاکستان کی ادھیکشتا میں ہونے والی اس بیٹھک میں ایران، چین، تاجکستان، ترکمینستان اور ازبکستان شامل ہوئے۔ پاکستان کے ودیش منترالے کے بیان میں آیا ہے کہ آج کی اس بیٹھک میں افغانستان کی استھتی، سنیکت چنوتیوں سے نبٹنے اور کھیتر کی استھرتا اور شانتی کے لیے نئے افسروں کے وچار ومرش کیا جائے گا۔
طالبان نے نئے منتری منڈل کا اعلان کر کے امریکہ کے پرتی اپنی منشا ظاہر کر دی ہے۔ پراپت رپورٹ کے انوسار امریکہ نے جس ویکتی کے سر پر انعام رکھا تھا اور جو واشنگٹن کے نکٹ موسٹ وانٹیڈ ویکتی تھا اسے ہی طالبان نے گرہ منتری بنا دیا۔ طالبان نے افغانستان میں انتریم سرکار کے گٹھن کا اعلان کر دیا اور سراج الدین حقانی کو افغانستان کا نیا گرہ منتری گھوشت کر دیا ہے۔ سراج الدین حقانی کا سمن پاکستان کے نارتھ وزیرستان علاقے سے ہے۔ کھونکر حقانی نیٹورک کے سنستھاپک سراج الدین حقانی کے بارے میں کہا جاتا ہے کہ وہ نارتھ وزیرستان کے میرام شاہ علاقے میں رہتے ہیں۔ حقانی نیٹورک کے شیرش نیتا کا نام ایف بی آئی کی موسٹ وانٹیڈ لسٹ میں ابھی بھی شامل ہے۔ امریکہ نے اس کے بارے میں سوچنا پر $50,00,000 کا انعام گھوشت کر رکھا ہے۔ امریکہ سراج الدین حقانی کو اپنا بڑا دشمن مانتا ہے۔ سال 2008 میں جنوری کے مہینے میں کابل میں ایک ہوٹل پر ہوئے حملے کا آروپ سراج الدین کے سر پر ہے۔ اس حملے میں 6 لوگ مارے گئے تھے جس میں امریکی بھی شامل تھے۔ یونائٹڈ اسٹیٹ کے خلاف افغانستان میں کراس بارڈر اٹیک میں بھی سراج الدین کا ہاتھ مانا جاتا رہا ہے۔ اس کے علاوہ سال 2008 میں افغانی راشٹرپتی حامد کرزئی کی ہتیا کی سازش رچنے میں بھی اس گٹ کا نام سامنے آیا تھا۔
افغانستان میں طالبان سرکار کے گٹھن کی گھوشنا کے دوران نئی دلی نے ماسکو اور واشنگٹن سے سمپرک سادھا ہے۔ 15 اگست کو کابل میں پشچم سمرتھت سرکار کے پتن اور اس دیش پر طالبان کے نیانترن کے بعد بھارت کو کھیتر میں پورن روپ سے نئی پرستھتیوں کا سامنا ہے جسے لے کر وہ کافی چنتا میں ہے اور حالیہ دنوں میں بھارت سرکار اپنی اس چنتا کو کئی بار ظاہر بھی کر چکی ہے۔ سوتروں کے مطابق منگلوار کو نئی دلی میں امریکی خفیہ ایجنسی سی آئی اے کے پرمکھ نے ایک پرتندھی منڈل کے ساتھ بھارت کے راشٹریہ سرکشا سلاح کار اجیت ڈوبھال سے ملاقات کی تھی۔ سی آئی اے چیف ولیم برنس منگلوار کو دلی پہنچے تھے۔ کہا جا رہا ہے کہ اس ملاقات میں طالبان کی نئی سرکار اور افغانستان سے لوگوں کو نکالنے جیسے مدوں پر بات ہوئی۔ دا ہندو کی رپورٹ کے مطابق روسی سیکورٹی کاؤنسل کے سچیو جنرل نکولائی پادروشیو نے بھی بدھوار کو اجیت ڈوبھال سے ملاقات کی ہے اور وہ بھارتیہ پردھان منتری نریندر مودی اور ودیش منتری ایس جے شنکر سے بھی ملاقات کریں گے۔ حالانکہ اس ملاقات کی گھوشنا بھارت کے ودیش منترالے نے نہیں کی ہے۔ امریکہ کے افغانستان سے نکلنے کے بعد روس اور چین اس دیش میں کافی سکریہ ہیں اور طالبان کے ساتھ پورا سہیوگ کر رہے ہیں، لیکن نئی پرستھیوں میں بھارت خود کو الگ تھلگ محسوس کر رہا ہے۔ جنرل پاتوشیو روس کے اچھ استریہ سرکشا ادھیکاری ہیں، وہ 2008 تک سیکورٹی کونسل کے سچیو رہے، اس سے پہلے انہوں نے روسی خفیہ ایجنسی ایف بی ایس کی کمان سنبھالی تھی۔
کورونا مہاماری کے بیچ لمبے سمے تک اسکول بند کرنے کے سمبندھ میں کیے گئے ایک سروے سے پتہ چلا ہے کہ گرامین علاقوں کے کیول 8% بچے نیمت روپ سے آن لائن پڑھائی کر رہے ہیں اور 37% بالکل بھی نہیں پڑھ پا رہے ہیں۔ رپورٹ کے مطابق پرارتھمک اور مادھیمک اسکول پورے 17 مہینے یعنی 500 بھی زیادہ دنوں سے بند ہیں۔ اس دوران بہت کم سویدھا سمپن بچے اپنے گھروں کے سکھد اور سرکشت ماحول میں آن لائن پڑھائی کر پائیں۔ اسکول کی تالے بندی کی وجہ سے باقی بچوں کے لیے کوئی چارہ نہیں بچا۔ کچھ نے آن لائن یا آف لائن پڑھائی جاری رکھنے کے لیے سنگھرش کیا، کئی دوسرے بچوں نے ہار مان لی اور کام دھندا نہ ہونے کے چلتے گاؤں یا بستی میں سمے کاٹنے لگے۔ رپورٹ میں کہا گیا ہے کہ وہ نہ کیول پڑھنے کے ادھیکار بلکہ اسکول جانے سے ملنے والے دوسرے فائدوں جیسے کہ سرکشت ماحول، بڑھیا پوشن اور سوستھ ساماجک جیون سے بھی ونچت ہو گئے۔ اسکول سروے اگست 2021 میں 15 راجیوں آسام، بہار، چنڈی گڑھ، دلی، گجرات، ہریانہ، جھارکھنڈ، کرناٹک، مدھیہ پردیش، مہاراشٹر، اوڈیشہ، پنجاب، تمل ناڈو، اتر پردیش اور پشچم بنگال کے لگ بھگ 1400 بچوں کے بیچ کرایا گیا ہے۔ سروے میں شامل قریب آدھے بچے کچھ ہی شک پڑھ پائے۔ زیادہ تر ابھیبھاوکوں کا ماننا ہے کہ لاک ڈاؤن کے دوران ان کے بچوں کی پڑھنے لکھنے کی کشمتا کم ہو گئی۔ رپورٹ کے مطابق گرامین کھیتروں میں کیول 28% بچے ہی نیمت روپ سے پڑھائی کر رہے ہیں۔
سیریائی سینا دیش کے دکشن میں آتنکوادیوں کے انتم گڑھ درا البلد میں پرویش کر گئی ہے اور اب کئی ورشوں کے بعد وہاں سیریائی جھنڈا لہرا رہا ہے۔ سیریائی سینکوں نے بدھوار کی صبح درا البلد میں پرویش کیا اور آتنکوادیوں دوارا چھوڑے گئے گولہ بارود اور ہتھیاروں کو ضبط کر کے علاقے میں بچھائی گئی بارودی سرنگوں کو نشکریہ کیا۔ سیریائی سینکوں نے الاربعین علاقے میں راشٹریہ دھوج لہرایا اور استھانی نواسیوں کو پورن سرکشا کا آشواسن دیا۔ غورطلب ہے کہ 14 اگست کو آتنکوادی گٹوں اور دمشق سرکار کے بیچ ایک یدھ ورام سمجھوتا ہوا تھا جس کے تحت سینا علاقے میں اپنی چوکیاں استھاپت کرے گی اور لوگوں کو سرکشا پردان کرے گی۔ غورطلب ہے کہ سیریائی سینا نے 2018 میں پرگتی کرتے ہوئے درا شہر پر نیانترن حاصل کر لیا تھا۔
یمنی جنتا نے سوشل میڈیا پر سعودی امریکی گٹھ بندھن کے خلاف یمنی سینا اور سوئم سیوی بلوں کی حالیہ سفلتاؤں کا جشن منایا ہے۔ یمنی سوشل میڈیا ایکٹیویٹیز نے ٹویٹر پر کہا ہے کہ سینا اور سوئم سیوی بلوں کا حالیہ آپریشن ایک بڑی کامیابی ہے اور سعودی سرکار کو اس کی حیثیت یاد دلانے کے لیے یہ ایک ضروری کارروائی تھی۔ یمنی ٹیکہ کاروں نے اپنے ٹویٹ میں حالیہ سینا آپریشن کو دیش کی سشستر سینا کے لیے آوشک قرار دیا۔ ان لوگوں کا کہنا تھا کہ یمنی سینا اور سوئم سیوی بلوں نے واسطو میں جنتا کی مانگوں کو پورا کیا ہے۔ ٹھیکہ کاروں کا کہنا ہے کہ سعودی گٹھ بندھن کی بمباری اور گولہ باری میں بے گناہ بچوں اور عام ناگرکوں کا جن سنگھار مانوتا کے خلاف جرم ہے، جبکہ یمنی جنتا اپنے بچاؤ کی راشٹریہ ذمہ داری پر عمل کر رہی ہے۔
اسرائیلی سینکوں نے جیل توڑ کر بھاگنے والے فلسطینی قیدیوں کو کھوجنے کے لیے اویدھ ادھیکرت ویسٹ بینک کے درجنوں علاقوں پر دھاوا بول دیا ہے۔ جنین میں میڈیا سوتروں کا کہنا ہے کہ منگلوار کو درجنوں اسرائیلی سینکوں نے ارابا علاقے پر حملہ کر دیا اور فلسطینیوں کے گھروں کی تلاشی لی۔ 6 فلسطینی قیدی اسرائیل کی سب سے سرکشت مانی جانے والی ایک جیل سے آزاد ہونے میں کامیاب ہو گئے ہیں، جس سے زائن شاسن کے بڑے بڑے دعووں کی پول کھل گئی ہے۔ فلسطینی میڈیا رپورٹوں کے مطابق اسرائیلی سینکوں نے جیل توڑ کر آزاد ہونے والے فلسطینیوں کے گھروں پر چھاپے ماری کی ہے اور ان کے پریجنوں کو اٹھانا شروع کر دیا ہے۔ اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔
راجنیتک چرچا۔
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। श्रोताओ, जैसा कि आपको पता है कि अब लगभग समूची अफगानिस्तान पर तालिबान का नियंत्रण हो चुका है और उन्होंने अपनी नई सरकार के मंत्रिमंडल की भी घोषणा कर दी है। अफगानिस्तान में व्यापक सरकार के गठन के संबंध में इस देश के पड़ोसी देशों के विदेश मंत्रियों की वर्चुअल बैठक आज होने वाली है। अफगानिस्तान में तालिबान द्वारा नई सरकार के मंत्रिमंडल की घोषणा के बाद नई दिल्ली में भारत के राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल ने अपने रूसी समकक्ष से दिल्ली में भेंट वार्ता की है। इस भेंट वार्ता को भारतीय प्रधानमंत्री नरेंद्र मोदी और रूसी राष्ट्रपति व्लादिमीर पुतिन की हालिया टेलीफोनी वार्ता का परिणाम समझा जा रहा है।
आज की ये बैठक भारतीय प्रधानमंत्री नरेंद्र मोदी,
इसराइल ने 6 फिलिस्तीनी बंदियों को आजीवन कारावास की सजा सुनाई थी, पर ये 6 बंदी इसराइल की जेलों से चकमा देकर भाग गए। इस घटना के बाद से जानी शासन की सुरक्षा एजेंसियों के क्रियाकलापों पर सवाल किए जा रहे हैं। अब तक इसराइली पुलिस और सुरक्षाकर्मी भाग जाने वाले इन फिलिस्तीनियों का पता नहीं लगा सके हैं।
सिततु असरा फिलिस्तीनीन महकूमीन बिस्सजन المؤبد।
ये थी हमारी आज की चर्चा के विषय। श्रोताओ, जैसा कि आपको ज्ञात है कि अब लगभग समूचे अफगानिस्तान पर तालिबान का नियंत्रण हो चुका है और उन्होंने अपनी नई सरकार के मंत्रिमंडल की घोषणा भी कर दी है। अफगानिस्तान में व्यापक सरकार के गठन के संबंध में इस देश के पड़ोसी देशों के विदेश मंत्रियों की वर्चुअल बैठक आज होने वाली है। वास्तविकता यह है कि इस समय अफगानिस्तान में जो अशांति व असुरक्षा व्याप्त है वो 20 वर्षों तक अमेरिका की अगुवाई में विदेशी अधिग्रहण का परिणाम है। समीक्षा पेश करें साथी रविश जैदी।
अफगानिस्तान के संबंध में इस्लामी गणतंत्र ईरान की नीति व्यापक सरकार के गठन के लिए वार्ता प्रक्रिया में सहायता करना है। इसी संबंध में बुधवार को अफगानिस्तान के पड़ोसी देशों के विदेश मंत्रियों की वर्चुअल बैठक होने वाली है। इस बैठक का उद्देश्य अफगानिस्तान में मौजूद तनाव को खत्म करने और शांति स्थापित करने के मार्गों के बारे में विचारों का आदान प्रदान करना है। वास्तविकता यह है कि इस समय अफगानिस्तान में जो कुछ हो रहा है वो 20 वर्षों तक अमेरिका की अगुवाई में विदेशी अतिग्रहण का परिणाम है। अभी हाल ही में पाकिस्तान के विदेश मंत्री शाह महमूद कुरैशी ने ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी से तेहरान में मुलाकात की थी। इस भेंटवार्ता में ईरानी राष्ट्रपति ने अफगानिस्तान से अमरीकी सैनिकों के निष्कासन को शांति व सुरक्षा की स्थापना की दिशा में एक महत्वपूर्ण मोड़ बताया था और उन्होंने अफगानिस्तान के संबंध में हर प्रकार के विदेशी हस्तक्षेप को रद्द कर दिया और कहा कि अफगानिस्तान के पड़ोसी देशों की भूमिका केवल इस देश में व्यापक सरकार गठित होने के संबंध में सहायता करना होना चाहिए। इस बात के दृष्टिगत बुधवार को अफगानिस्तान के पड़ोसी देशों की होने वाली वर्चुअल बैठक दो पहलुओं से महत्वपूर्ण है। पहला ये कि अफगानिस्तान में हर प्रकार के रक्तपात को रोकने और शांति व सुरक्षा स्थापित करने की जरूरत पर बल दिया जाना है और दूसरे अफगानिस्तान के लोगों और जनता की समस्याओं पर ध्यान दिए जाने और उनके समाधान के लिए प्रयास किए जाने की आवश्यकता पर बल दिया जाना है। ईरान के एक सांसद अली रजा सलीमी ने अफगानिस्तान के पड़ोसी देशों के विदेश मंत्रियों की वर्चुअल बैठक की ओर संकेत करते हुए कहा कि जैसा कि ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता कहते हैं कि ईरान की नीति राष्ट्रों का समर्थन है और इस समय ईरान अफगान राष्ट्र की स्थिति को लेकर चिंतित है। उन्होंने बल दिया कि अफगानिस्तान के समस्त लोगों का समर्थन किया जाना चाहिए न कि कुछ लोगों का। उन्होंने कहा कि अफगानिस्तान के पड़ोसी देशों के विदेश मंत्री बुधवार को होने वाली वर्चुअल बैठक में अफगानिस्तान में एक व्यापक सरकार के गठन का समर्थन करेंगे। स्पष्ट है कि तेहरान अफगानिस्तान में शांति व सुरक्षा स्थापित करने की दिशा में क्षेत्रीय व अंतर्राष्ट्रीय स्तर पर सहयोग करने के लिए तैयार है। इसी बीच ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीब जादे ने बल देकर कहा कि केवल राजनीतिक मार्ग से ही पंजशीर मामले का समाधान किया जा सकता है और पंजशीर का परिवेष्टन अंतर्राष्ट्रीय और मानवता प्रेमी कानूनों की दृष्टि से सही व स्वीकार नहीं है और तेहरान हर प्रकार के विदेशी हस्तक्षेप की भर्त्सना करता है। बहरहाल जो चीज निश्चित है वो ये है कि अफगानिस्तान में शांति व सुरक्षा स्थापित करने के लिए एक व्यापक सरकार का गठन जरूरी है जिसमें समस्त गुटों, जातियों और समुदायों की भागीदारी हो और ईरान का मानना है कि अफगानिस्तान के भविष्य के बारे में स्वयं अफगानियों को फैसला करना चाहिए।
अफगानिस्तान में तालिबान द्वारा नई सरकार के मंत्रिमंडल की घोषणा के बाद नई दिल्ली में भारत के राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल ने अपने रूसी समकक्ष से भेंट वार्ता की है। इस भेंट वार्ता को भारतीय प्रधानमंत्री नरेंद्र मोदी और रूसी राष्ट्रपति व्लादिमीर पुतिन की हालिया टेलीफोनी वार्ता का परिणाम समझा जा रहा है। इस भेंट वार्ता में दोनों पक्षों ने विशेषकर अफगानिस्तान की स्थिति और हालिया परिवर्तनों के बारे में विचारों का आदान प्रदान किया। दिल्ली से शमशाद काजमी।
अफगानिस्तान में तालिबान द्वारा नई सरकार की घोषणा के एक दिन बाद आज दिल्ली में भारत के राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल और रूस के राष्ट्रीय सुरक्षा सलाहकार निकोलाई पत्रुशेव ने उच्च स्तरीय वार्ता की। इस बैठक में मुख्यतः अफगानिस्तान में तालिबान के कब्जे के बाद उत्पन्न हुई परिस्थितियों पर चर्चा हुई। आज की ये बैठक भारतीय प्रधानमंत्री नरेंद्र मोदी और रूसी राष्ट्रपति व्लादिमीर पुतिन के बीच हालिया टेलीफोनिक वार्ता का परिणाम समझी जाती है। सरकारी सूत्रों के अनुसार आज की इस बैठक में दोनों पक्षों ने पाकिस्तान, चीन और अफगानिस्तान से संबंधित मुद्दों पर चर्चा की। बताया जाता है कि दोनों पक्षों ने अफगानिस्तान से संबंधित सभी आयामों और इस देश में उत्पन्न होने वाले खतरों पर विचार विमर्श किया। प्राप्त सूचना के अनुसार रूस अफगानिस्तान में आतंकवाद के खतरों का मुकाबला करने हेतु भारत के साथ निकट सहयोग कर रहा है। भारत और रूस ने अफगानिस्तान की नई तालिबान सरकार को मान्यता देने पर अभी कोई फैसला नहीं किया है। दोनों देशों को तालिबान द्वारा किए गए वादों पर अमल की प्रतीक्षा है। भारतीय उच्च पदस्थ अधिकारी के अनुसार दूसरे देशों की भांति रूस भी अफगानिस्तान में एक ऐसी सरकार चाहता है जिसमें सभी समुदायों का प्रतिनिधित्व हो। ज्ञात रहे कि भारत और रूस के बीच विभिन्न स्तर की वार्ता में आतंकवाद का मुकाबला करने में परस्पर सहयोग पर बल दिया जाता रहा है। भारत और रूस शंघाई सहयोग संगठन के फ्रेमवर्क के अंतर्गत अफगानिस्तान के मुद्दे पर एक दूसरे के साथ सहयोग कर रहे हैं। उधर अफगानिस्तान में तालिबान सरकार के गठन के बीच भारत के राष्ट्रीय सुरक्षा सलाहकार ने मंगलवार को दिल्ली में अमेरिका की गुप्तचर एजेंसी CIA प्रमुख विलियम बर्न्स से भेंट की। ये बैठक उस दिन हुई जब तालिबान ने अफगानिस्तान की नई सरकार के नेताओं के नामों की घोषणा की। यद्यपि आधिकारिक रूप से इस बैठक का विवरण नहीं दिया गया है लेकिन अफगानिस्तान में तालिबान सरकार के गठन की पृष्ठभूमि में सुरक्षा मुद्दे सर्वोच्च प्राथमिकता पर थे। बताया जाता है कि इस बैठक में संभवतः अफगानिस्तान के घटनाक्रम पर भारत की चिंताओं को शामिल किया गया होगा। भारत उन देशों में शामिल है जिन्होंने 3 सप्ताह पहले तालिबान द्वारा अफगानिस्तान की राजधानी पर कब्जा किए जाने के समय काबुल से अपने दूतावास के कर्मचारियों को निकाल लिया था। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
اسرائیل نے 6 فلسطینی بندیوں کو آجیون کارآواس کی سزا سنائی تھی، پر یہ 6 بندی اسرائیل کی جیل سے بھاگ گئے۔ اس گھٹنا کے بعد سے زانوی شاسن کی سرکشا ایجنسیوں کے کریا کلاپوں پر سوال کیے جا رہے ہیں۔ رپورٹ پیش کریں ساتھی اختر عباس۔
6 فلسطینی قیدی جنہیں اسرائیل نے عمر قید کی سزا سنائی تھی، اسرائیل کی کڑی سرکشا والی جیل سے فرار ہونے میں کامیاب ہو گئے، جس پر شیتری اور انتراشٹری پرتکریائیں سامنے آ رہی ہیں۔ اس گھٹنا پر فلسطین کے ورشٹھ کمانڈروں اور اسرائیلی ادھیکاریوں کی کڑی پرتکریائیں سامنے آ رہی ہیں۔ یہ گھٹنا اسرائیل کی سرکشا ایجنسیوں کی بڑی چوک کے روپ میں یاد کی جا رہی ہے۔ اسرائیل کی خفیہ ایجنسیاں، پولیس کرمی اور جاسوس ان فلسطینی قیدیوں کو ابھی تک تلاش نہیں کر سکے ہیں۔ فلسطینی بندیوں کی کمیٹی کے پرمکھ قدورا فارس کا کہنا ہے کہ یہ بہت ہی ساہسک آپریشن ہے جس نے اسرائیل کی سرکشا ویوستھا میں سیند لگا دی۔ یہ فلسطینی راشٹر کی بہت بڑی جیت ہے۔
وشہدت سجون الاحتلال،
اس سے پہلے بھی اسرائیل کی جیل سے بہت سے قیدی فرار ہونے میں سفل رہے تھے، جن میں جہاد اسلامی کے 6 کمانڈر اور نیتا 1987 میں اسرائیلیوں کو چکمہ دے کر جیل سے بھاگنے میں کامیاب رہے تھے۔ یدپی اسرائیل اپنی جیلوں کی سرکشا کے لیے دسیوں لاکھ ڈالر خرچ کرتا ہے، لیکن بندیوں کے جیل سے بھاگنے نے اس کی سرکشا ویوستھا پر بٹا لگا دیا، جو خود کو سرکشا کی درشٹی سے سب سے اوپر سمجھتا ہے۔
بالتأكيد يعني هي ضربة للمنظومة الأمن الإسرائيلية۔
سینی بندیوں کے سمرتھن کی کمیٹی کے صدر سے ناصر عامر کا کہنا ہے کہ یہ اسرائیل کی سرکشا ویوستھا اور ساری خفیہ ایجنسیوں پر بہت بڑا آگاہت ہے، وشیش کر اس لیے کہ جب ہم بندیوں کی بات کرتے ہیں تو وہ قیدی ہوتے ہیں جن کو اسرائیل نے عمر قید کی سزا سنائی ہوتی ہے۔ اسرائیل کو اس بات کا ڈر ہے کہ جیل سے بھاگنے والے قیدی اپنی سینیہ گتیویدھیاں پھر سے شروع کر سکتے ہیں، اسی لیے اسرائیلی سینکوں کو ویسٹ بینک کے وبھن کھیتروں میں الگ الگ پوسٹوں پر الگ الگ طریقوں سے تعینات کیا گیا ہے۔ خالد صبرنا، IRIB نیوز، فلسطین۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتاؤ، ہماری سبھا کا انتم کاریکرم ہوگا آج کل، پر اس سے پہلے آپ سنیے ساپتاہک کاریکرم شوریا گاتھا۔
شوریہ گاتھا۔ دوستو، کارکرم شوریہ گاتھا کی کنیا کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے۔ اس کڑی میں تیل ٹینکر کی جنگ میں تیزی، کویتی تیل ٹینکروں کو اسکارٹ کرنے کی امریکی کوشش کا بے اثر ہونے، ایران حاجیوں کے نرسنگار اور تتکالین یو این مہا سچیو ڈیکویار کے پرستاؤ 598 کو لاگو کرانے کے لیے ایران اور بغداد کے دورے پر چرچا کریں گے۔
دوستو، جیسا کہ آپ جانتے ہیں کہ ہم پروگرام شوریہ گاتھا میں 80 کے دشک میں ایران پر عراق کے باسی صدام شاسن کے حملے کے مقابلے میں ایرانی راشٹر کی پوتر پرترکشا اور اس دوران ایرانی راشٹر کے ویر سپوتوں کے شوریہ کے بارے میں آپ کو بتا رہے ہیں۔ پچھلے پروگرام میں اسلامی گنتنتر ایران کے خلاف جنگ میں امریکہ کے کھل کر سامنے آنے اور تیل ٹینکر کی جنگ میں تیزی کے بارے میں بتایا تھا۔ کویتی تیل ٹینکروں پر امریکہ کے دھوج کے لگنے اور امریکہ کی اور سے اسکارٹ کے ذریعے ان کی رکشا سے پہلے ایک سال میں 117 ویاپارک جہاز اور تیل ٹینکروں پر ہوئے حملے، جن میں 63 کو عراق نے اور 54 کو ایران نے نشانہ بنایا تھا، لیکن امریکہ کی اور سے تیل ٹینکروں کے کارواں کو اسکارٹ کیے جانے کے بعد یہ تعداد ایک سال میں بڑھ کر 182 ہو گئی، جس میں 82 کو عراق نے نشانہ بنایا اور 105 بدلے کی کارروائی میں نشانہ بنے۔ اس طرح کویتی جہازوں پر امریکی جھنڈے لگنے سے جوابی کارروائی قریب دگنی ہو گئی اور فارس کی کھاڑی میں اشانتی کا دائرہ بڑھ گیا۔
حالانکہ کویتی تیل ٹینکروں پر امریکی دھوج لگنا بہترین رڑنیتی نہیں تھی، لیکن امریکہ کی نظر سے ایک ترک سنگت راجنیتک رسک تھا تاکہ اس جنگ میں صدام ہارنے نہ پائے۔ اس کاروائی پر امریکہ کا کافی خرچہ آیا، کیونکہ پہلے کارما کو اسکاٹ کرنے کے وقت جنگ کے انت تک کل 252 جہازوں کو اسکاٹ کیا گیا، جس میں 1077 جہازوں پر امریکی دھوج لگے تھے۔ البتہ امریکہ کے اس قدم کا لکش ایران کو سرکشا پریشد کے پرستاو 598 کو ماننے کے لیے دباؤ ڈالنا تھا۔
امریکہ کے فارس کی کھاڑی کے جل مارگ پر نینترن کرنے کے لیے فارس کی کھاڑی میں تیل ٹینکروں کو اسکارٹ کرنے کے اپائے کے ناکام ہونے کے بعد 1987 میں گرمی کے موسم سے ایران کے خلاف نئی پابندیاں لگنی شروع ہوئیں۔ یہ ایران کے خلاف امریکی پابندیوں کا دوسرا چرن تھا۔ امریکہ نے اس وقت سے ایران سے ہر طرح کی چیز کے آیات اور دو ادیشی پرودیوگکی سہت سنویدنشیل چیزوں کے نجات پر روک لگانے کا فیصلہ کیا۔
انیس سو 87 کے گرمی کے موسم تک امریکہ ایران کے تیل کا سب سے بڑا گراہک تھا۔ وہ ایران سے ہر دن 6 لاکھ بیرل تیل خریدتا تھا اور ایران کو چھوٹے جنریٹر، دور سنچار کی مشینیں، ٹریکٹر اور ہوائی جہاز کے اسپیئر پارٹس بیچتا تھا۔ تتکالین امریکی راشٹرپتی ریگن نے نومبر 1987 میں ایران سے آیات پر پوری طرح روک لگانے کا آدیش جاری کیا اور نیریات کو کم سے کم استر تک پہنچا دیا۔ امریکہ کی کوشش تھی کہ انیہ اودیوگک دیش بھی ایران پر وستوئیں سنویدنشیل و دو ادیشی ٹیکنالوجی بیچنے پر پابندی میں اس کے ساتھ ہو جائیں۔
امریکہ نے پہلے دور کی پابندیوں کے ساتھ ہی اس میں دوسرے دور کی پابندیاں جوڑ دیں۔ اس طرح اس نے ایران کے راستے میں ادھک رکاوٹیں کھڑی کی۔ اس وقت امریکہ نے قانون، ارتھ ویوستھا، راجنیتک، پروپیگنڈا اور ان چھیتر میں ایران کے خلاف الگ طرح کی کارروائی شروع کی تاکہ ایران کے خلاف ایک کے بعد ایک دباؤ بڑھائے اور اسے جنگ ختم کرنے کے لیے مجبور کرے۔ حالانکہ عراق کے تاناشاہ صدام کے ہت میں حالات کے بدلنے کے چن میں نظر آنے لگے، جس میں امریکہ اور پورو سوویت سنگھ کا عراق کے باسی شاسن کو سمرتھن شامل تھا، جبکہ ایران کی پوزیشن میں کسی طرح کی کوئی کمزوری نہیں تھی۔ ایران محسوس کر رہا تھا کہ دباؤں کو برداشت چرن بدھ طریقے سے نئی سینی کاروائی کے ذریعے اس چرن کو پار اور اچت استھتی تک پہنچا سکتا ہے۔
اسلامی کرانتی کے سنستھاپک سورگے امام خمینی نے عراق کے تاناشاہ کو ستا سے ہٹانا، اسلامی گنتنتر ایران پر حملے کے خلاف پرتیرودھ و پرتیرکشا کرنا اور دیش کے سبھی دشمنوں کو پاٹھ سکھانا رننیتک لکش گھوشت کیا تھا۔ جس حد تک امریکہ نے فارس کی کھاڑی میں فوج بھیج کر صدام کا کھل کر سمرتھن کرنے کے آدھیکارک اعلان کے ساتھ ایران کے خلاف جنگ میں کودا، شیتر کے عرب دیشوں کی اسلامی گنتنتر ایران کے خلاف دشمنی بھی زیادہ کھل کر سامنے آئی۔
اسلامی کرانتی کی کامیابی کے بعد ہر سال ایرانی حاجی مکے میں 6 ذی الحجہ کو انیک ایشور وادیوں سے ورکتتا درشانے کا سنسکار مکے کے کسی میدان یا سڑک پر انجام دیتے تھے۔ سورگی امام خمینی نے حج کے سمبند میں 28 جولائی 1987 کو اپنا تفصیلی بیان جاری کیا۔ یہ بیان 36 پیجوں پر تھا، جس میں اسلامی جگت، ایران اور جنگ سے سمبندھت سبھی مدوں کا ذکر کیا تھا۔ اس بیان کے ایک بھاگ میں آیا ہے، ہم ایشور کی اچھا سے اسلامی دیشوں کے خلاف سبھی اتیاچاریوں کے حملے اور اتیاچار کو روک دیں گے اور اپنی کرانتی کے ذریعے جو اصل میں شدھ اسلام کو پہنچانا اور پیغمبر اسلام کے آدرشوں کو بیان کرتا ہے، دنیا کو لوٹنے والوں کے اتیاچار و وچسپ کو ختم کر دیں گے۔
جس وقت ایرانی حاجیوں کے سرپرست مکے کے معابدہ اسکوائر پر امام خمینی کا سندیش ایرانی حاجیوں کے بیچ پڑ رہے تھے، سعودی عرب کے فوجیوں اور پولیس کرمیوں نے راستہ بند کر دیا اور کعبے و ایشوریہ حرم کا انادر کرتے ہوئے ایرانی حاجیوں پر حملہ کیا. اس افراد میں قریب 400 ایرانی مرد و عورت حاجی شہید ہوئے اور قریب 1000 حاجی گھائل ہوئے. سعودی عرب نے اپنی اس کرتوت سے جو امریکہ اور صدام شاسن کے پروگرام سے سمنوت تھی حج کو اسلامی گنتنتر ایران کے خلاف دباؤ کے طور پر استعمال کرنے کی کوشش کی. ایرانی حاجیوں کے جنسنگار کی سبھی کھیتروں میں ایران پر دباؤ ڈالنے کے لیے امریزی سازش کے طور پر سمیکشا ہوتی ہے.
اسلامی کرانتی کے سنستھاپک سورگیہ امام خمینی رحمۃ اللہ علیہ نے مکے میں ایرانی حاجیوں کے نرسنہار کے سمبندھ میں اپنے سندیش میں کہا تھا، حکومت سعودی یاد رکھے کہ امریکہ نے اس کے دامن پر جو دھبا لگایا ہے وہ قیامت تک باقی رہے گا، وہ زمزم اور کوثر کے پانی سے بھی نہیں مٹے گا. ہم ان اپرادھوں کے لیے امریکہ کو ذمہ دار مانتے ہیں. عراق کے باسی صدام شاسن کو امریکہ اور فارس کی کھاڑی کے عرب دیشوں کا سیدھا سمرتھن، ایران کی آرتھک و ناگرک رچناؤں پر بڑے پیمانے پر حملے شروع ہونے کا کارن بنا. باسی صدام شاسن پورب اور پشچم کی دو بڑی طاقتوں اور ان کے گھٹکوں سے ملنے والے فائٹر بم سے حملے کرتا تھا. صدام نے ان حملوں کا اوچت درشانے کے لیے کہا تھا، سرکشا پریشد کا پرستاؤ ایران کو نہیں روک سکتا، یہ حملے عراقی جنتا کے ارادے پر عمل ہے جو ایران کی آرتھک طاقت کو توڑنا اور ایران کی اور سے جنگ کے جاری رہنے کو روکنا چاہتی ہے.
امریکہ کے جنگی بیڑوں کی بڑے پیمانے پر تعیناتی کی وجہ سے فارس کی کھاڑی کے اوپر آسمان میں عراقی فائٹر جیٹ بنا کھڑکے اڑان بھر رہے تھے. جنگ ختم ہونے کے آخری مہینوں میں عراق کے باسی شاسن کے ہوائی حملے اچک و وناشکاری ہو گئے تھے. ایران کے اودیوگک ناگرک پرتشٹھانوں و تیل کے ٹرمینلوں پر صدام کے بڑھتے حملوں کے بیچ تتکالین یو اے مہاسچیو خاویئر پیریز ڈیکو ایار پرستاؤ 598 کو لاگو کرانے کے لیے 11 ستمبر 1987 کو تہران کے دورے پر آئے. انہوں نے تتکالین ایرانی راشٹرپتی، پردھان منتری اور سنسد سبھاپتی سے ملاقات کی.
پردھان منتری سے ملاقات میں یو این مہاسچیو نے ایران سے سیز فائر کو ماننے پر آگرہ کیا، جبکہ ایران نے پہلے حملہ ور کو طے کرنے کی مانگ کی تھی. تتکالین یو این مہاسچیو ایران کے دو دیوسی دورے پر آدھیکاریوں سے بھیٹ وارتا کے بعد عراق چلے گئے اور صدام سے 1.5 گھنٹے تک وارتا کی. عراقی تاناشاہ نے پرستاؤ کے انوچھیدوں کے کرم میں بدلاؤ کا ویرودھ کیا. تھوپی گئی جنگ کے دوران دونوں دیشوں کے دوتاواز کھلے ہوئے تھے، بس ان میں راجدوت نہیں تھے، کیول اپ راجدوت کے استر پر کام ہوتا تھا. لیکن ورش 1987 کے ستمبر کے مد میں دونوں دیشوں کے دوتاواز پوری طرح بند ہو گئے.
دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا. تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے. اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم. آج کل۔ दोस्तों, कार्यक्रम आजकल में आपका स्वागत है। आज के कार्यक्रम में हम अफगानिस्तान और क्षेत्र में अमेरिका की योजनाओं और दो दशकों बाद होने वाली बेइज्जती के विषय पर चर्चा करेंगे। रविश जैदी और स्वाति का सलाम स्वीकार करें।
अफगानिस्तान में अमेरिका और उसके घटकों की सैन्य उपस्थिति के दो दशकों बाद आखिरकार वर्चस्ववादी सुपर पावर अमेरिका यह देश छोड़ने पर मजबूर हो गया, जबकि 20 साल पहले वह पूरी ताकत से इस देश में घुसा था और व्हाइट हाउस के अधिकारी भी क्षेत्रीय स्तर पर किसी भी देश को पश्चिम की गलत धारणा के नजदीक नहीं कर सके।
वास्तव में क्षेत्रीय देशों की अमरीका और पश्चिम के साथ साठगांठ की नीति दो दशकों तक लगातार उपस्थित रहने के बाद आखिरकार विफल हो गई और अफगानिस्तान पर कब्जा करने वाले देश विशेषकर अमेरिका बिना किसी खास नतीजे के इस देश को लज्जाजनक तरीके से छोड़ने पर मजबूर हुए।
अमेरिका और उसके घटकों ने 2001 में आतंकवाद से संघर्ष और अफगानिस्तान की सुरक्षा के बहाने इस देश पर चढ़ाई कर दी और इस देश पर कब्जे की भूमिका तैयार कर ली। अफगानिस्तान पर कब्जे के लिए जो जंग हुई उसकी वजह से झड़पों में वृद्धि हुई और इस देश का आर्थिक ढांचा बुरी तरह से तबाह हो गया। इस देश में शांति की स्थापना और एक स्वतंत्र सरकार के गठन के बजाय अफगानिस्तान और क्षेत्रीय स्तर पर आतंकवाद, अशांति और मादक पदार्थों की पैदावार और तस्करी में वृद्धि ही हुई। वास्तव में अमेरिका ने 20 साल अफगानिस्तान में अपनी सैन्य उपस्थिति के बाद आखिरकार इस देश से निकलने का फैसला कर लिया।
अफगानिस्तान में अमेरिका की सैन्य उपस्थिति के बारे में यूं कहा जा सकता है कि अमेरिका और उसके घटकों की सेना ने दो दशक पहले आतंकवाद और कट्टरपंथ से संघर्ष के नाम पर अफगानिस्तान पर चढ़ाई की थी और 20 साल के दौरान उसने काबुल में अपनी एक पिट्ठू सरकार बिठाने की कोशिश की ताकि वो जो कुछ कहे काबुल सरकार उसको बिना कुछ कहे लागू करती रहे। लेकिन ये सरकारें न केवल इसमें कामयाब नहीं रहीं बल्कि अफगानिस्तान और क्षेत्रीय स्तर पर लोगों की अमेरिका से नफरत में वृद्धि होती गई।
यह बात स्पष्ट है कि अमेरिका जब अफगानिस्तान से अपने सैनिकों को निकालेगा तो उसे क्षेत्र में अपने सैनिकों के लिए एक नई सैन्य छावनी की आवश्यकता पड़ेगी। व्हाइट हाउस के अधिकारियों ने पश्चिमी रणनीतिकारों से परामर्श के बाद मध्य एशिया के कुछ देशों को इस संबंध में उचित समझा और वास्तव में संभव है कि अमेरिका की नई सैन्य छावनी कजाकिस्तान, ताजिकिस्तान या उज्बेकिस्तान में बन जाए।
इसी संबंध में अमेरिकी समाचार पत्र न्यूयॉर्क टाइम्स ने हाल ही में अपने लेख में लिखा कि अमेरिका और उसके घटक मध्य एशिया के कुछ देशों के नेताओं के साथ वार्ता कर रहे हैं ताकि अपने सैनिकों को ताजिकिस्तान या उज्बेकिस्तान पहुंचा सकें। अमरीकी समाचार पत्र ने इसी तरह अधिकारियों की पीठ थपथपाते हुए लिखा कि जब नेटो के घटक देश दो दशकों में मध्य एशियाई देशों के साथ अपने संबंधों को अच्छा करने के प्रयास कर रहे हैं, इस कार्रवाई के व्यवहारिक होने की ज्यादा संभावना है।
मध्य एशिया के देशों में नई सैन्य छावनी बनाने के बारे में ध्यान योग्य बिंदु यह है कि 1997 से मध्य एशियाई देश यूरो एटलांटिक कोऑपरेशन काउंसिल के सदस्य बन गए। पश्चिमी मीडिया के अनुसार कजाकिस्तान और ताजिकिस्तान जो कलेक्टिव सिक्योरिटी ट्रीटी ऑर्गेनाइजेशन CSTO के सदस्य हैं, उज्बेकिस्तान से अधिक विश्वसनीय होंगे।
उज्बेकिस्तान में होने वाले कुछ परिवर्तन अमेरिका के लिए अच्छे नहीं रहे। बहरहाल सेंट्रल एशिया के देशों में अफगानिस्तान से अमेरिकी सैनिकों को स्थानांतरित करने के बारे में अनेक तरह के दृष्टिकोण पाए जाते हैं। उदाहरण के तौर पर रूस की विदेश खुफिया एजेंसी के प्रमुख
सरगेई नार्शकीन ने इस विषय पर चिंता जताते हुए कहा था कि अमरीका अफगानिस्तान से निकलने के बाद अपने सैनिकों को अफगानिस्तान के पड़ोसी देशों में तैनात करने का प्रयास कर रहा है।
रूस की विदेशी खुफिया एजेंसी के प्रमुख सरगेई नारिशकिन के कथनानुसार बाइडन सरकार के कुछ अधिकारियों ने वॉल स्ट्रीट जनरल समाचार पत्र से बात करते हुए कहा था कि अफगानिस्तान से निकलने के बाद छावनी बनाने के लिए अमेरिका का संभावित ऑप्शन ताजिकिस्तान और उज्बेकिस्तान हो सकता है।
मास्को से ताशकंद और दुशंबे के निकट संबंधों के दृष्टिगत अमरीकी अधिकारियों का ये सपना साकार होता नजर नहीं आ रहा है और ये महसूस नहीं होता है कि ये योजना अपने किसी नतीजे तक पहुंच सकेगी। इन सब के बावजूद रूस की विदेशी खुफिया एजेंसी के प्रमुख सरगेई नार्शकिन भी इस बारे में कहते हैं कि अमरीका अफगानिस्तान से अपने सैनिकों को निकालकर रूस के किसी एक पड़ोसी देश में पहुंचाना चाहता है क्योंकि वो अफगानिस्तान का नियंत्रण अपने हाथ से जाने नहीं देना चाहता।
मॉस्को से इस वरिष्ठ अधिकारी ने इसी तरह कहा है कि हमारे पास सूचनाएं हैं कि इस तरह की कोशिशें की जा रही है और हमें उम्मीद है कि हमारे सहयोगियों के अलावा कलेक्टिव सिक्योरिटी ट्रीटी ऑर्गेनाइजेशन CSTO के सदस्य भी अमेरिका की इन कोशिशों का विरोध करेंगे।
दोस्तों, यहाँ पर यह बात भी कहना ज़रूरी है कि अफगानिस्तान पर हमले के आरंभिक वर्षों में अमेरिका की एक छावनी उज़्बेकिस्तान में और दूसरी छावनी किर्गिज़िस्तान में थी। अमेरिका अफगानिस्तान में सैन्य कार्रवाई के लिए इन दोनों छावनियों को प्रयोग करता था, लेकिन क्षेत्रीय सरकारों, जनता गुटों और लोगों के भारी दबाव के बाद अमरीका ने 2005 में उज़्बेकिस्तान छोड़ दिया और उसके 10 साल बाद अर्थात 2015 में किर्गिज़िस्तान की छावनी भी खाली कर दी।
पिछले कुछ महीनों के दौरान अमेरिकी अधिकारियों ने सेंट्रल एशिया के देशों की बहुत अधिक यात्राएं की और इन देशों के अधिकारियों और नेताओं से अलग अलग तरह के वादे किए और अलग अलग तरह की लालचें भी दी ताकि अफगानिस्तान से अमेरिकी सैनिकों के निकलने के बाद सेंट्रल एशिया के किसी एक देश में जगह मिल जाए और उनकी समस्या खत्म हो जाए।
लेकिन ऐसा लगता है कि व्हाइट हाउस के अधिकारी भी इस मामले में फिर नाकामी का मुंह देखेंगे और उनको एक बार फिर विफलता ही हाथ लगेगी। अफगानिस्तान में अमरीका और उसके घटकों की नाकामी से हटकर ये कहा जा सकता है कि अमरीका क्षेत्रीय देशों, विशेषकर सेंट्रल एशिया के देशों के साथ सहयोग के बारे में भी नाकाम रहा है।
ये ऐसी हालात में है कि इस देश में सत्तासीन सरकारों को आमतौर पर वित्तीय और पैसों की समस्याओं का सामना है और वह बहुत अधिक पैसे लेकर भी अमेरिका के साथ सहयोग के लिए तैयार नहीं है। दुनिया के देशों, विशेषकर सेंट्रल एशिया के देशों के साथ अमेरिकी अधिकारियों की नीतियां तीन चीजों पर निर्भर होती है, एक लालच देना, दूसरे धमकी देना और तीसरे दंगा फसाद कराना। लेकिन अमेरिका इन तीनों चीजों में बुरी तरह नाकाम रहा है और इसमें कामयाबी हासिल नहीं कर सका है।
वास्तव में अमेरिका और नेटो की रूस के पड़ोसी देशों में उपस्थिति भी बंद गली का शिकार हो गई, लेकिन इस बारे में अर्थात अमेरिका की सैन्य उपस्थिति के बारे में रूस और स्वतंत्र देशों के विरोध की अनदेखी नहीं की जा सकती। इनके बावजूद पश्चिमी सैनिकों, विशेषकर अमेरिका और नेटो की सैन्य उपस्थिति के विरोध के बावजूद ये सैनिक सेंट्रल एशिया के क्षेत्रों और दक्षिणी काकेशिया में भी अभी भी मौजूद हैं।
इस संबंध में अफगानिस्तान के मामले में रूसी राष्ट्रपति के विशेष दूत जमीर काबलोफ ने क्षेत्र में अमेरिका की सैन्य उपस्थिति को अस्वीकार करार दिया और कहा कि अफगानिस्तान से अमेरिकी सैनिकों के निकलने के बाद ऐसा नहीं होना चाहिए कि वाशिंगटन क्षेत्र के किसी और देश में इन सैनिकों को तैनात कर दे और ईरान के पड़ोस में या सेंट्रल एशिया के देशों में सैन्य छावनी बना दे।
सेंट्रल एशिया के कुछ टीकाकार ताजिकिस्तान और किर्गिस्तान के बीच समस्याओं की जड़ अमेरिका के कूटनीतिक हस्तक्षेप को करार देते हैं। कजाकिस्तान के राजनैतिक मामलों के विशेषज्ञ तुरार करीमोव का कहना है कि ताजिकिस्तान और किर्गिस्तान के बीच सीमा विवाद का जारी रहना और इसमें किसी भी तरह की सहमति न हासिल होने की वजह पश्चिमी विशेषकर अमरीका का परोक्ष या अपरोक्ष कूटनीतिक हस्तक्षेप है।
कजाकिस्तान के इस टीकाकार का कहना है कि पश्चिम सेंट्रल एशिया में नियंत्रण करने योग्य नेटवर्क पैदा करने के प्रयास में है और किर्गिस्तान का इंटर न्यूज का गठन अमेरिका के वित्तीय समर्थन से किया गया है जिसमें क्षेत्रीय पत्रकारों का प्रशिक्षण किया जाता है।
बहरहाल पश्चिमी सरकारों और अमेरिका की गतिविधियों से ये बात साफ हो गई है कि पश्चिमी नेता और व्हाइट हाउस के अधिकारी दुनिया के देशों के संबंध में न तो अपने वादों पर अमल करते हैं और न ही अपनी जिम्मेदारियों का उन्होंने एहसास किया है, बल्कि वो क्षेत्र और दुनिया के दूसरे देशों को नुकसान पहुंचाकर अपने प्रतिस्पर्धियों को खत्म करने के प्रयास में रहते हैं।
दोस्तों, आज का कार्यक्रम यहीं पर समाप्त होता है। हमें अनुमति दें।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, अभी आप सुन रहे थे कार्यक्रम आजकल और अब समय मुख्य समाचारों के सारांश का। ईरानी सेना प्रमुख का कहना है कि इसराइल नेता और कमांडर ईरान के खौफ से कहीं आत्महत्या न कर लें। पाकिस्तान की मेजबानी में ईरान सहित अफगानिस्तान के 6 पड़ोसी देशों की बैठक हो रही है। तो श्रोताओं, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज। Oh,